यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। हिमालहरूले विश्व तापमानलाई सन्तुलित बनाउन योगदान गरिरहेकाले कार्बन उत्सर्जन मुलुकले उचित क्षतिपूर्ति दिनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको धारणा। सरकारले मुलुकको अर्थतन्त्र सुधारका लागि हर सम्भव प्रयास गरिरहेको संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको भनाई। सहकारी र लघु वित्त पीड़ितले न्याय पाउनुपर्नेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जोड़। र रोक्का रूसी सम्पत्तिबाट $50 अर्ब युक्रेनलाई दिने G7 बैठकको निर्णय।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्याण्ड 20 800 मेगाहर्ज र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी महिना अजरबैजानको बाकुमा हुने जलवायु सम्बन्धी विश्व सम्मेलन COP29 हिमालदेखि समुद्रसम्मका विषयलाई सशक्त रूपमा उठाइने बताउनु भएको छ। COP29 सम्मेलनको पूर्व संध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आज काठमाण्डुमा आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको 79 महासभामा आफूले राखेका जलवायु न्याय सम्बन्धी विषयलाई COP29 सम्मेलनमा सशक्त रूपमा आवाज उठाउने बताउनुभयो। प्रधानमन्त्री ओलीले मुलुकका हिमालहरूले विश्व तापमानलाई सन्तुलित बनाउन योगदान गरिरहेकाले विश्वमा भएको कार्बन उत्सर्जनका कारणबाट हिमालहरू जोगाउन र कार्बन उत्सर्जन गर्ने मुलुकबाट उचित क्षतिपूर्ति पाउनु पर्ने बताउनुभयो। कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले COP29 जलवायु वित्तको एजेण्डालाई महत्वका साथ उठान गरिने उल्लेख गर्नुभयो। मन्त्री ठकुरीले वित्तीय सहयोग बिना विकासशील देशलाई जलवायु परिवर्तनले निम्त्याएका चुनौतीसँग लड्न असहज हुने भएकाले वित्त सम्बन्धी विषयमाथि छलफल गरिने बताउनुभयो। मन्त्री ठकुरीले नेपालले अन्तर्राष्ट्रिय मंचमा समस्याका साथै समाधानका लागि तयार पारेको जलवायु मैत्री योजना र हासिल भएका उपलब्धिका बारेमा प्रचार गरी अन्तर्राष्ट्रिय सहयोगका लागि विश्व जगतलाई अनुरोध गर्ने उल्लेख गर्नुभयो। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधानले कोपमा जलवायु न्याय विषयमा छलफल गर्नु जरूरी रहेको बताउनुभयो। त्यस्तै मध्यप्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले जलवायु परिवर्तनका कारण मधेसमा कृषि क्षेत्र बढ़ी प्रभावित भएको भन्दै समस्या समाधान गर्न विश्व समुदायसँग सहकार्य गरी अघि बढ़नुपर्ने धारणा राख्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जहाँ पुग्छन् त्यहाँ जागरणको बत्ती बाल्छन् भन्ने आह्वानलाई कायम राख्न आग्रह गर्नुभएको छ। आजै विश्व नेपाली साहित्य महासंघद्वारा काठमाण्डुमा आयोजित तेस्रो विश्व नेपाली साहित्यिक सम्मेलनमा प्रधानमन्त्री ओलीले साहित्य मनोरञ्जनका साथै समाजलाई जागृत गर्ने विधा भएकाले यसको महत्व अधिक रहेको बताउनुभयो। उहाँले देशको मौलिक साहित्य र कलालाई विश्वमाझ चिनाउन यस्ता सम्मेलन सहयोगी हुने बताउँदै COVID-19 बेला हिमत्व खण्ड कला साहित्य सम्मेलनलाई पुनः निरन्तरता दिने तयारी गरिएकाले सम्मेलनमा सहभागिताका लागि स्रष्टाहरूलाई आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले सिक्किमका पूर्व मुख्यमन्त्री पवन चामलिङ सहितका साहित्यकारहरूलाई सम्मान गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जनताका समस्या समाधान गर्न वर्तमान सरकार गम्भीर रहेको बताउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी लमजुङमा दशैं तिहार नेपाल सम्बत छठका अवसरमा बेसी शहर नगरपालिकामा आयोजित कार्यक्रममा उहाँले सरकारले बाढ़ी पहिरो पीड़ित, सहकारी पीड़ित, कृषक, व्यवसायी, निर्माण व्यवसायी लगायत सबै पेशाकर्मीलाई सहयोग पुग्ने गरी सरकारले काम गरिरहेको बताउनुभयो। बाढ़ी पहिरोबाट अति प्रभावित पालिकालाई 1 करोड़, मध्यम क्षति भएकालाई 60 लाख प्रदान गर्ने निर्णय सरकारले गरेको जानकारी दिँदै उहाँले अस्थायी बासको व्यवस्था पनि सरकारले गर्ने बताउनुभयो। मन्त्री गुरूङले 30 लाख दूध किसान मध्ये 15 लाख किसानका समस्या समाधान गर्नेदेखि निर्माण व्यवसायीलाई भुक्तानी दिनेसम्मका काम सरकारले प्राथमिकताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। वर्तमान सरकार गठन भए यता आफूहरूले मुलुकको अर्थतन्त्रमा सुधार गर्न हर सम्भव प्रयास गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय सम्बन्ध तथा छिमेकीहरूसँगको सम्बन्ध विस्तारमा विशेष जोड़ दिनुभएको देशलाई विश्व ब्यांक एसियाली विकास ब्यांकका साथै युरोपेली ब्यांकहरूले पनि वातावरण शिक्षा र स्वास्थ्य क्षेत्रमा खुला हृदयले सहयोग गरिरहेका संचार मन्त्री गुरूङले बताउनुभयो। सहकारीको रकम ठगीमा मुछिएका सबैलाई छानबिनको दायरामा ल्याइने र ठगीको अभियोगमा अनुसन्धानका निम्ति प्रहरीको नियन्त्रणमा रहेका सबैलाई कानून अनुसार कार्यवाही हुने उहाँले बताउनुभयो। ऐन कानून विपरीत गर्ने सबैलाई कानूनको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुहुँदै संचार मन्त्री गुरूङले सत्तापक्ष र विपक्ष नहेरिने कसैको दबाव र प्रभावमा सरकार नपर्ने पनि प्रष्ट पार्नुभयो। आजै लमजुङ बेसीसहर नगरपालिका दुई काफल डाँडा चिसा पानीमा गाउँ शहर स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै संचार मन्त्री गुरूङले हालको स्वास्थ्य सेवा महँगो भएको हुँदा गरीब जनताले मार खेप्नु परेको बताउनुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर भएकाले गाउँ गाउँमा सेवा पुर्याउन प्रतिबद्ध रहेको पनि बताउनुभयो। प्रधान न्यायाधीश प्रकाश मानसिंह राउतले न्यायिक क्षेत्रको खोज र अध्ययन गर्न सकियो भने समृद्ध न्यायिक इतिहास निर्माण गर्न सकिने बताउनु भएको छ। आज काठमाण्डुमा आयोजित नेपालको कानूनी तथा न्यायिक इतिहास सम्बन्धी कार्यशालालाई सम्बोधन गर्नुहुँदै प्रधान न्यायाधीश राउतले खोज र अनुसन्धानले नेपालको कानूनी प्रणालीमा आएको विधि शास्त्रीय विकास क्रमको तुलना गर्न सहयोग पुग्ने बताउनुभयो। उहाँले कानून तथा न्यायिक इतिहासका बारेमा नागरिकलाई जानकारी गराई कानूनी ज्ञानको प्रवर्धन गर्नेतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो। सर्वोच्च अदालतले प्रधान न्यायालयबाट भएका केही फैसलालाई नेपाली भाषामा उतारेर सर्वोच्चको वेबसाइटमा प्रविष्ट गर्ने कार्यको शुरूआत गरी यसलाई निरन्तरता दिइएको जानकारी दिनुभयो। प्रधान न्यायाधीश राउतले यसले प्रधान न्यायालयबाट भएको फैसला सबैका लागि पहुँच योग्य हुने र यो न्यायिक इतिहासमा कोसे ढुंगा साबित भएको उल्लेख गर्नुभयो। कानून र न्याय प्रणाली समय काल परिस्थिति र सामाजिक परिवेश अनुसार परिमार्जन हुँदै जाने बताउँदै प्रधान न्यायाधीश रावतले यो क्रममा ऐतिहासिक र राम्रा कानूनको अनुसरण गरिने पनि बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताले प्राप्त गरेको अधिकारको रक्षा र थप विकासका लागि निरन्तर अभियान चलाउने बताउनुभएको छ। माओवादी केन्द्रको बागमती प्रदेश समितिले आज काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टी जनअधिकार संरक्षण गर्नुका साथै थप अधिकारका लागि उद्दत रहेको उल्लेख गर्नुभयो। अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै मुलुकका लागि ग्राह्य भएको बताउनुभयो। सहकारी र लघुवित्त पीड़ितले न्याय पाउनुपर्ने र दोषीमाथि कार्यवाही हुनुपर्नेमा जोड़ दिनुहुँदै अध्यक्ष प्रचण्डले कुशासन र अनियमितताका विरूद्धमा निर्मम भएर प्रस्तुत हुन सरकारसँग आग्रह गर्नुभयो। उहाँले विभिन्न समूहमा विभक्त माओवादी धारका पार्टी बीच पनि चाँडै एकता हुने बताउनुभयो। पार्टीका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले राजनैतिक परिवर्तनको अभियान पूरा भएकाले आर्थिक विकासको अभियानलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा लगायत वक्ताले माओवादी केन्द्र सशक्त रूपमा अगाडि बढ़ने बताउनुभयो। खानेपानी मन्त्री प्रदीप यादवले तराई मधेशका जिल्लामा देखिएको खानेपानी समस्या समाधानका लागि सरकारले 42 अर्ब रूपियाँको परियोजना ल्याउने तयारी गरेको बताउनुभएको छ। आज वीरगंजमा आयोजित कार्यक्रममा मन्त्री यादवले खानेपानी समस्याको दीर्घकालीन समाधान गर्न सुनकोशी मरिन डाइभर्सन सिंचाई परियोजनाबाट मधेशका 6 जिल्लामा खानेपानी पुर्याउने योजनामा सरकार रहेको बताउनुभयो। मन्त्री यादवले पहिलेदेखि निर्माण भएका तर सञ्चालनमा नआएका योजना सञ्चालनमा ल्याउनुका साथै डिप टुवेल जडान जस्ता कार्यक्रमलाई सरकारले अगाडि बढ़ाइरहेको बताउनुभयो। काठमाण्डुवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सुन्दरी जलमा 25 करोड़ रूपियाँको लागतमा 50 लाख लिटर क्षमता भएको पानी प्रशोधन केन्द्र निर्माण गर्न लागिएकोले प्रशोधन केन्द्र निर्माण भएपछि काठमाण्डुवासीलाई 7 दिन 24 घण्टा शुद्ध खानेपानी उपलब्ध गराउन सकिने बताउनुभयो। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अनियमिततामा संलग्न जो कोहीलाई कानून अनुसार कार्यवाही हुने बताउनु भएको छ। एमाले कास्कीद्वारा आज पोखरामा आयोजित कार्यक्रममा उहाँले भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न जो कोहीलाई कानून र विधिसम्मत ढंगले कार्यवाही हुने स्पष्ट पार्नुभयो। राष्ट्रको आवश्यकता अनुसार देशका प्रमुख राजनैतिक दल एक ठाउँमा भएको र आफूहरू कानूनका पक्षमा रहेकोले देशमा अराजक फैलाउने र सद्भाव खलबलाउने छूट कसैलाई नभएको बताउनुभयो। नेपालको संविधान जारी भएको 10 वर्षका अवधिलाई सूक्ष्म रूपमा मूल्यांकन गरी देश र जनताका पक्षमा संविधान संशोधन गर्नुपर्ने धारणा व्यक्त गरिएको छ। प्रजातान्त्रिक विचार समाजद्वारा आज काठमाण्डुमा आयोजित संविधान संशोधन विषयक छलफल कार्यक्रममा वक्ताहरूले प्रजातान्त्रिक मूल्य मान्यता र समावेशी सिद्धान्तलाई आत्मसात गरी संविधान संशोधन गर्नुपर्नेमा जोड़ दिनुभयो। संविधान संशोधनको मुद्दालाई प्राथमिकतामा राखी नेपाली कंग्रेस र नेकपा एमाले जस्ता दुई ठूला राजनैतिक दल सम्मिलित सरकार गठन भएको विद्यमान सन्दर्भमा बौद्धिक जगत सहित आम नागरिकबाट ठोस राय सुझावको अपेक्षा गरिएको उहाँहरूले बताउनुभयो। सो अवसरमा संविधान सभा सदस्य जगदीश नरसिंह केसीले विद्यमान संविधानका कारण देशमा समस्या सृजना भएको हो भने संशोधनका लागि बौद्धिक जगतबाट नेतृत्वदायी भूमिका निर्वाह हुनुपर्ने धारणा राख्नुभयो। वरिष्ठ अधिवक्ता उपेन्द्र केसरी न्यौपानेले मुलुकको न्याय प्रशासन धर्म संस्कृति शिक्षा स्वास्थ्य लगायत क्षेत्रमा देखिएका विकृति विसंगति ढिला सुस्तीको न्यूनीकरण एवं अन्त्यसहित राजनैतिक स्थायित्व सुशासन र समृद्धिका लागि संविधान संशोधन हुनुपर्ने धारणा राख्नुभयो। प्रजातान्त्रिक विचार समाजका अध्यक्ष कुलचन्द्र वाग्ले र निवर्तमान अध्यक्ष डाक्टर केदार नरसिंह केसीले संविधान संशोधनका पक्षमा आवश्यक बहस पैरवी गर्नुपर्ने समय आएको बताउनुभयो। विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिनामा झण्डै 9,000 पर्यटक भ्रमणका लागि पुगेका छन्। गत असोजमा 8,902 जना पर्यटक भ्रमणका लागि खुम्बु पुगेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ, जसबाट निकुञ्जले 2,03,48,553 रूपियाँ राजस्व संकलन गरेको छ। रोल्पाको कोइलाबाट तुलसीपुरतर्फ आइरहेको जीप तुलसीपुर 3-7 तलेमा दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। घटनामा 3 जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा परिघाइते भएका दंगी शरण गाउँपालिका 4 बैबाङका 22 वर्षीय हीरामणि बुढा मगर र सल्यानको कपुरकोट गाउँपालिका 6का 19 वर्षीय सुरेश खड्काको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो। अनुसार जीप सड़कबाट करिब 300 मिटर तल खसेको थियो। जीपमा 5 जना सवार थिए। कञ्चनपुर बेलौरीका 25 जना ज्येष्ठ नागरिकहरूलाई मुक्तिनाथसम्मको तीर्थयात्रा गराइएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका 4 नम्बर ओडा कार्यालयले ज्येष्ठ नागरिक लक्षित कार्यक्रम अन्तर्गत निशुल्क स्वास्थ्य परीक्षण तीर्थयात्रा लगायतका कार्यक्रम गर्दै आएको छ। कञ्चनपुरबाट संवाददाता हरीश चन्द्र बागको रिपोर्ट।
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर 4 को वडा कार्यालयको वार्षिक स्वीकृत ज्येष्ठ नागरिक लक्षित कार्यक्रम अन्तर्गत 68 वर्षदेखि 102 वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरूमध्ये 25 जना ज्येष्ठ नागरिकहरूलाई तीर्थयात्रामा लगिएको हो। उहाँहरूले कास्कीको पोखरा स्थित फेवातालमा रहेको तालबाराही मन्दिर, बागलुङको कालिका भगवती मन्दिर, म्याग्दीको गलेश्वर धाम र मुस्ताङमा रहेका कागबेनी तथा मुक्तिनाथ लगायतका विभिन्न धार्मिक स्थलहरूको दर्शन गर्नुभएको छ। यात्रीहरू यमकला खराल र मानबहादुर नेपाली आफ्नो खुशी यसरी व्यक्त गर्नुहुन्छ।
बिमारी पनि भएन, लेख पनि लागेन, हामीले धेरै राम्रो मौका पायौँ, इच्छा थियो यहाँ आउने, पुरा भयो हाम्रो, खाँदै बस्दै सुविधाका साथ आयौँ।
मुक्तिनाथ जाउँला भन्ने संकल्प त 10 वर्ष अगाडिबाटै थियो, अहिले मौका जुड्यो र यहाँसम्म आउन पाइयो। ल्याउनु हुने हाम्रो वडा कार्यालयका प्रतिनिधिहरू सबैलाई म हार्दिक धन्यवाद दिन चाहन्छु।
तीर्थयात्री ज्येष्ठ नागरिकहरूले दशकौं देखि मुक्तिनाथसम्मको यात्रा गर्ने सोच बनाए पनि अहिले ओडा कार्यालयले तीर्थयात्रा गराएकोमा निकै खुशी व्यक्त गर्नुभयो। उहाँहरूले ओडाका जनप्रतिनिधिहरूलाई धन्यवाद स्वरूप आशीर्वाद पनि दिनुभएको छ। तीर्थयात्रीहरू वीर बहादुर शाह र मानमती विष्ट
40 वर्ष पहिलेदेखि इच्छा थियो तर विभिन्न कारणले आउन सकिएन, किनभने त्यतिखेर बाटाघाटा थिएन, 1 महिना 2 महिना लागेर हिँड्नु पर्थ्यो। अहिले बाटो घाटो सबै चिज भयो, अझै 3-4 किलोमिटरसम्म बाटो यो पनि पुरा होस्।
मलाई बुढा सम्झिएको चाहना थियो, बुढाले जाउँ तुला लैजाउँ घुमाउनु भनेको थियो, वडा कार्यालय वडा अध्यक्षले ल्याउनु भयो, म धेरै खुसी छु। मलाई आत्मा मेरो धेरै शान्त भयो।
विगतका वर्षहरूदेखि नै ज्येष्ठ नागरिक लक्षित कार्यक्रम अन्तर्गत वडाले जाडो महिनामा न्यानो लुगा वितरण, ज्येष्ठ नागरिकको निशुल्क स्वास्थ्य परीक्षण लगायतका विविध कार्यक्रम गर्दै आइरहेको छ। वृद्धावस्थामा ज्येष्ठ नागरिकहरूलाई धार्मिक क्षेत्रको भ्रमण गर्ने इच्छा हुने भएकोले उहाँहरूलाई धार्मिक यात्रामा लगिएको र यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने वडा अध्यक्ष अर्जुन ढकालको भनाइ छ।
कति ज्येष्ठ नागरिकहरू आर्थिक सम्पन्न पनि हुनुहुन्छ, तर उहाँहरूका चाहिँ घर परिवारहरूका छोराछोरीहरूले चाहिँ समय दिन नसक्ने उहाँहरूको चाहिँ व्यस्तता कारणले गर्दा पनि धेरै ज्येष्ठ नागरिकहरू चाहिँ तीर्थयात्रामा चाहिँ आउन पाउनु भएको थिएन। उहाँहरूलाई पनि हामीले चाहिँ समेटेर अहिले समग्रमा उहाँहरूको इच्छा पूरा गर्नका निमित्त बेलोरी नगरपालिका वार्ड नम्बर 4 अभिभावकत्व भूमिका चाहिँ निर्वाह गर्नुपर्छ भन्ने उद्देश्यका साथ हामी अगाडि बढेको छौँ।
उहाँहरूको मनोकांक्षा पूरा गर्ने दायित्व र जिम्मेवारी हामी सबैको हो। तब पो आशीर्वाद जोगिन्छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
लामखुट्टेमा हात्ती पाइले रोगको संक्रमण पत्ता लगाउनका लागि अनुसन्धान कार्य अगाडि बढ़ाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आर्थिक सहयोगमा अनुसन्धानको कार्य भइरहेको छ। सुदूरपश्चिम प्रदेशको कैलाली र लुम्बिनी प्रदेशको बाँकेमा हात्ती पाइले रोग सार्ने क्यूलेक्स लामखुट्टे संकलनको कार्य पूरा भई प्रयोगशालामा परीक्षणको कार्य भइरहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले जानकारी दिनुभयो। कैलालीमा 10 र बाँकेमा 10 गरी 20 जनाको प्राविधिक टोलीले 60 ओडाबाट क्यूलेक्स क्वीन किफेसिएट्स नामक हात्तीपाईले सार्ने 18,969 लामखुट्टे संकलनको कार्य गरेको अधिकृत जोशीले बताउनुभयो। उहाँका अनुसार कैलालीमा लाइट ट्र्यापको माध्यमबाट 3,097 र माउथ इन्सपिरेटरको माध्यमबाट 6,709 लामखुट्टे संकलन भएका छन्। सन् 2030 नेपालबाट हात्तीपाईले रोग निवारण गर्ने लक्ष्य लिएको छ। हात्तीपाइले रोगबाट नेपालको 64 जिल्ला प्रभावित छन्। अब अन्तर्राष्ट्रिय समाचार। संसारका शक्तिशाली राष्ट्रका समूह जी सेवेनका नेताहरूले रोकका राखिएको रूसी सम्पत्तिबाट भएको नाफाबाट किएवलाई सहयोग स्वरूप $50 अर्ब दिने निर्णय गरेको छ। जी सेवेनका नेताहरूले यस वर्षको अन्त्यसम्ममा ऋण वितरण शुरू गर्ने लक्ष्यका साथ लगभग $50 अर्ब ऋण कसरी वितरण गर्ने भन्ने कुरामा सहमति भएको एक विज्ञप्ति मार्फत घोषणा गरेका हुन्। अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व ब्याङ्कले आयोजना गरेको बैठकका लागि यस हप्ता वाशिङटनमा विश्व वित्तीय नेताहरू भेला भएपछि यो घोषणा भएको हो। उनीहरूले मस्कोलाई आफ्नो युद्ध अन्त्य गर्न र युक्रेनलाई भएको क्षतिको मूल्य चुकाउन पनि आह्वान गरेका छन्। युक्रेनमा आज भएको रूसी क्षेप्यास्त्र आक्रमणमा परि 5 जनाको मृत्यु भएको छ। डिनिप्रो शहरमा भएको आक्रमणमा परि 19 जना घाइते भएका र ती स्थानका भवनहरू क्षतिग्रस्त भएका त्यहाँका गवर्नर सेर्गी लिसाकले बताउनुभयो। रूसले निरन्तर रूपमा कीव सहित युक्रेनी शहरहरूमा घातक ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरिरहेको छ। मस्कोले ऊर्जा पूर्वाधार केन्द्रित आक्रमण बढ़ाउँदा किएवले आफ्ना सहयोगीहरूबाट अझ बढ़ी हवाई सुरक्षाको माग राख्दै आएको छ। संयुक्त राष्ट्र संघीय शरणार्थी उच्चायुक्त यूएनएचसीआर र संयुक्त राष्ट्र संघीय बाल कोष युनिसेफले लाखौं मानिसहरूलाई तत्काल सहायता चाहिएको उल्लेख गर्दै सुडानमा मानवीय संकट निरन्तर बढ़दै गएको चेतावनी दिएका छन्। दुई एजेन्सीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै यस वर्ष 5 वर्ष मुनिका 37 लाख बालबालिका कुपोषणको जोखिममा रहेकोले पर्याप्त सहयोग सहायता प्राप्त नभएमा रोगहरूबाट मर्ने सम्भावना 11 गुणाले बढ़ने चेतावनी दिएका छन्। विशाल चुनौतीहरूको बावजूद यूएनएचसीआर र युनिसेफले सुडानका प्रभावितलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धतालाई नवीकरण गरी आपतकालीन आश्रय र पानी, शिक्षा, स्वास्थ्य सेवा र मनोसामाजिक समर्थन लगायतका आधारभूत सेवाहरू प्रदान गरिरहेका छन्। सन् 2023 अप्रेल 15 शुरू भएको सुडानको द्वन्दले आन्तरिक वा बाह्य रूपमा 1,10,00,000 भन्दा बढ़ी मानिसहरूलाई विस्थापित गरेको छ भने लाखौंलाई भोकमरीको संघारमा धकेलेको छ, जसमा अधिकांश महिला तथा बालबालिका रहेका छन्। अमेरिकी नेशनल एरोनेटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन नासाको स्पेस एक्स क्रू 8 अन्तरिक्ष यात्रीहरूसहित अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा 7 महिनाको वैज्ञानिक अभियान पूरा गरेर पृथ्वीमा फर्किएका छन्। 4 सदस्यीय चालक दलमा नासाका अन्तरिक्ष यात्री म्याथ्यू डोमिनिक, माइकल ब्यारेट, जेनेट एप्सका साथै रोस्कोसमस अन्तरिक्ष यात्री अलेक्जाण्डर गेब्रिन्स रहेका छन्। यो मिशन नासाको स्पेस एक्ससँग आईएसएसमा 8 व्यावसायिक क्रू रोटेशन मिशन हो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले नेपालको वित्तीय क्षेत्र स्थिर, मुद्रास्फीति सन्तुलित एवं विदेशी मुद्रा संचित राम्रो रहेको बताउनु भएको छ। शुक्रबार सार्क फाइनान्स गवर्नर्स फोरमको 46 बैठकलाई अमेरिकाको वाशिङटन डीसीमा सम्बोधन गर्दै गवर्नर अधिकारीले नेपालको विदेशी मुद्रा संचितले 13 महिनाका लागि वस्तु तथा सेवाको आयातका लागि पर्याप्त रहेको र नेपालको विप्रेषण आप्रवाहको वृद्धि र वित्त बजार स्थिर रहेको बताउनुभयो। उक्त फोरममा सार्क राष्ट्रका गवर्नरहरूको सहभागिता रहेको थियो। सार्क फाइनान्स गवर्नर्स फोरममा क्षेत्रीय वित्तीय सहयोग, त्यस क्षेत्रमा सहकार्यात्मक अनुसन्धान तथा क्षमता अभिवृद्धिको विषयमा समेत छलफल भएको जनाइएको छ। गवर्नर अधिकारी अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलमा सहभागी भएर विश्व ब्याङ्कका विभिन्न बैठकहरूमा सहभागिता जनाउँदै आउनु भएको छ। यसै गरी साइडलाइन बैठक अन्तर्गत शुक्रबार नै गवर्नर अधिकारीले पाकिस्तानका गवर्नर जमेल अहमदसँग भेटवार्ता गर्नुभएको थियो। आन्तरिक राष्ट्र कार्यालय मकवानपुरले चालू आर्थिक वर्ष 81-82 पहिलो 3 महिनाको अवधिमा लक्ष्यको 85% राजस्व संकलन गरेको छ। कार्यालयका प्रमुख युक्त प्रसाद सुवेदीले चालू आर्थिक वर्षको पहिलो 3 महिनामा 1,86,75,00,000 राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा 1,57,89,00,000 राजस्व संकलन भएको जानकारी दिनुभयो। चालू आर्थिक वर्ष 2081-82 8,44,00,000 राजस्व संकलन गर्ने लक्ष्य उक्त कार्यालयले राखेको छ। सरकारले दार्चुलाको त्रिदेशीय सीमा तिंकरमा अध्यागमन कार्यालय खोल्ने निर्णय गरेको छ। चीनसँग हुने व्यापार सहजताका लागि तिंकरमा अध्यागमन कार्यालय खोल्ने सरकारको निर्णयको स्थानीयवासीले स्वागत गरेका छन्। 1 कार्तिक 8 गते बसेको मन्त्री परिषदको बैठकले सीमा प्रशासन कार्यालय ब्यास छाङरू खारेज गर्ने तथा तिंकरमा अध्यागमन कार्यालय राख्ने निर्णय गरेको थियो। त्यसका लागि सरकारले संगठन संरचना र दरबन्दी समेत स्वीकृति गर्ने निर्णय गरेको छ। ब्यासको तिंकरमा अध्यागमन कार्यालय खुल्ने भएपछि स्थानीय राजनीतिक दलका नेता तथा स्थानीय खुशी भएका छन्। पूर्व मन्त्री गणेश सिंह ठगुन्नाले ब्यासको तिंकरमा अध्यागमन कार्यालय खोल्ने सरकारको निर्णय दार्चुलाको विकास र समृद्धिका लागि ऐतिहासिक विषय भएको उल्लेख गर्नुभयो। यसअघि ब्यासको छाङरूमा सीमा प्रशासन कार्यालय रहे पनि नागरिकले सेवा लिन सदरमुकाम खलंगा आउनु परेको थियो। पछिल्लो समय नेपालको पूर्वी नाकाबाट पर्यटकको आगमन बढ़ेको छ। विगत 2 महिनामा त्यहाँबाट 890 जना तेस्रो मुलुकका नागरिक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकड़ भिट्टाले जनाएको छ। कोरोना महामारीपछि 4 वर्षसम्म अवरूद्ध रहेको उक्त नाकामा पर्यटक आवागमन 2 महिना अघि मात्र खुला भएको थियो। सन् 2024 सेप्टेम्बर महिनामा त्यस नाका बाहिर 287 जना तेस्रो मुलुकका नागरिक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकड़ भित्ताका प्रमुख तुलसी भट्टराईले जानकारी दिनुभयो। अक्टूबर महिनामा तेस्रो मुलुकका नागरिक आवागमन बढ़ेर 603 पुगेको उहाँले जानकारी दिनुभयो। गैर आवासीय नेपाली संघले गैर आवासीय नेपाली दिवस 1 कार्तिक 11 र 12 गते काठमाडौँमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने भएको छ। रूपान्तरण र एकता, श्रम लगानी र नागरिकताको निरन्तरता भन्ने नारासहित मनाउन लागेको दिवसको क्रममा गैर आवासीय नेपालीका सरोकारका विभिन्न विषयमा केन्द्रित भएर छलफल गर्न एनआरएनए ग्लोबल कन्क्लेभ 2024 आयोजना समेत गरिएको छ। संघको वार्षिक साधारण सभा 2024 र कन्क्लेभको आयोजनाका लागि सम्पूर्ण तयारी पूरा भएको गैर आवासीय नेपाली संघका प्रवक्ता फडिन्द्र पन्तले बताउनुभयो।
अब खेल समाचार रमेश टमटाबाट।
अमेरिकामा शनिबारदेखि शुरू भएको आईसीसी एक दिवसीय विश्वकप लीग 2 सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले शनिबार साँझ रोहित कुमार पौडेलको कप्तानीमा 2 अतिरिक्त सहित 17 सदस्यीय खेलाड़ी टोलीको घोषणा गरेको हो। टोलीमा कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी छन्। यस्तै देव खनाल र सागर ढकाललाई अतिरिक्त खेलाड़ीमा राखिएको छ। अमेरिका, नेपाल र स्कटल्याण्ड सम्मिलित यस सिरिजमा नेपालले आफ्नो पहिलो खेल आइतबार अमेरिकासँग खेल्नेछ। नेपालले दोस्रो खेल कार्तिक 13 गते स्कटल्याण्डसँग, नेपालले तेस्रो खेलमा कार्तिक 17 गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कार्तिक 19 गते स्कटल्याण्डसँग खेल्नेछ। लीगमा 8 खेलबाट 3 अंक बनाएको नेपाल 7 स्थानमा छ। 8 देश सहभागी लीग 2 नेपाल यसअघि क्यानाडामा आयोजक क्यानाडा, नेपाल र ओमान सम्मिलित त्रिकोणात्मक सिरिज खेलेर अमेरिका गएको हो। नेपालले एएफसी 17 वर्ष मुनिको U17 एसियन कप छनौटमा लगातार दोस्रो हार बेहोरेको छ। दोहाई स्थित एस्पायर एकाडेमी मैदानमा शुक्रबार राति भएको खेलमा नेपाल आयोजक कतारसँग 5-0 गोलले पराजित भयो। समूह एफमा लगातार दोस्रो हारसँगै नेपालको छनौट सम्भावना कमजोर बनेको छ। नेपाल समूह चरणको पहिलो खेलमा साबिक विजेता जापानसँग 9-2 गोलले पराजित भएको थियो। दोस्रो जितसँगै कतारले समूहमा 6 अंक बनाएको छ। कतारले आफ्नो पहिलो खेलमा मंगोलियालाई 2-0 गोलले हराएको थियो। नेपालले आइतबार मंगोलियासँग अन्तिम खेल खेल्नेछ। चौथो रानीवन गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि सिम बोइज क्लबले जितेको छ। यही कार्तिक 2 गतेदेखि हुम्लाको सिमकोट तल्लो बजारमा सञ्चालन भएको खेल मैदानमा 15 टोलीको सहभागिता रहेको थियो। शुक्रबार भएको फाइनल खेलमा सिमकोट तल्लो गाउँ राइजिङ क्लबमाथि जित हासिल गर्दै सिम बोइज प्रतियोगिताको विजेता बनेको हो। 2 विरूद्ध 3 गरेर सिम बोइज विजेता भएको हो। विजेता र उपविजेता टोलीलाई क्रमशः 50,000 र 30,000 रूपियाँ नगद पुरस्कार प्रदान गरिएको हो। यसैगरी विजेता सिम बोइजलाई ट्रफी पनि प्रदान गरिएको थियो। विजेता र उपविजेता सबै खेलाड़ीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाड़ी सिम बोइजका जीवन राउतलाई बुट प्रदान गरिएको थियो। सुनिरा थापा र ऋतिक राणा चौथो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय टेनिस प्रतियोगिताको सिंगल्समा शनिबार च्याम्पियन भएका छन्। गणेशमान सिंह फाउण्डेशनले आयोजना गरेको प्रतियोगितामा सुनिरा महिला सिंगल्स र ऋतिक पुरूष सिंगल्समा च्याम्पियन बनेका हुन्। सिंगल्स च्याम्पियनद्वय ऋतिक र सुनिराले समान 1,00,000 रूपियाँ पुरस्कार प्राप्त गरेका छन्। नेपाल टेनिस संघको कोर्टमा भएको पुरूष सिंगल्सको फाइनलमा सुनिराले अभिलाषा विष्टमाथि 6-4, 7-5 हराएकी थिइन्।
अब मौसम। आगामी 24 घण्टामा देशका अधिकांश भागमा आंशिक बदली रही कोशी मधेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाड़ी भागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 28.6 डिग्री सेल्सियस, न्यूनतम 16.8 डिग्री सेल्सियस वर्षा फाटफूट। काठमाण्डौको अधिकतम 26.6 डिग्री सेल्सियस, न्यूनतम 15.3 डिग्री सेल्सियस। पोखराको अधिकतम 27.8 डिग्री सेल्सियस, न्यूनतम 16.6 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 30.8 डिग्री सेल्सियस, न्यूनतम 20.1 डिग्री सेल्सियस वर्षा फाटफूट। र दिपायलको अधिकतम 32.6 डिग्री सेल्सियस, न्यूनतम 18.9 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। हिमालहरूले विश्व तापमानलाई सन्तुलित बनाउन योगदान गरिरहेकाले कार्बन उत्सर्जन मुलुकले उचित क्षतिपूर्ति दिनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको धारणा। सरकारले मुलुकको अर्थतन्त्र सुधारका लागि हर सम्भव प्रयास गरिरहेको संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको भनाई। सहकारी र लघु वित्त पीड़ितले न्याय पाउनुपर्नेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जोड़। र रोक्का रूसी सम्पत्तिबाट 50 अर्ब डलर युक्रेनलाई दिने G7 बैठकको निर्णय। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।